यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन पूरा। सरकार सुशासनको जग बसाल्न सफल भएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयका उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्ष मंगिरसम्मको 23 अर्ब 44 करोड़ बक्यौता रकम भुक्तानी। पाकिस्तानमा बस दुर्घटना हुँदा 40 जनाको मृत्यु। र केप भर्डे विरूद्ध संघर्षपूर्ण जीत निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकपको अन्तिम 16मा प्रवेश।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। सुशासन, शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएका हुन्। सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरण का दृढ़ अठोत्साह सरकारले 100 दिन पूरा गरेको हो। सीमित स्रोत साधन परिचालन मार्फत आर्थिक सन्तुलन कायम गर्दै नवीनतम लक्ष्य हासिल गर्ने दूरदृष्टि राखेको सरकारले यस अवधिमा नागरिकमा भरोसा जगाउने गरी महत्वपूर्ण कार्य सम्पादन गरेको विश्लेषण भइरहेको छ। 100 दिनको अवधिमा सरकारले ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार जस्ता प्रवृत्ति अन्त्य गर्ने, राहदानी र सवारी चालक अनुमति पत्र छपाईमा तीव्रता दिने तथा राज्यको सेवा प्रवाह जनमुखी बनाउन संकल्प कार्यान्वयन गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि हिजो आयोजित डिजिटल प्लेटफर्म पल्स आरएसपी र साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि संचारकर्मीसँग उहाँले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढंगले सरकार अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। सभापति लामिछानेले विकास निर्माण र दूरगामी महत्वका विषयमा अहिले गरिएको कामको प्रभाव केही समयपछि देखिँदै जाने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको थियो। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजन बाबु मरहट्टालाई शपथ गराउनु भएको हो। त्यस अवसरमा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालयको काम कार्यवाही गर्न निर्देशन दिनुभयो। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढंगले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन समेत दिनुभयो। शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भीकता र इमानदारीताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्त नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मोरङका कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदका सदस्य एवं उपसभामुख रूबी कुमारी ठाकुरले जानकारी दिनुभयो। नेपाल प्रहरीले मनसुनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। विपद प्रतिकारका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। यस वर्ष शुरू भएपछि विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2,721 विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको र 773 जना घाइते भएका छन्। मेलम्ची खानेपानी विकास समितिले मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको छ। राष्ट्रिय सभाको बैठकमा हिजो विनियोजन विधेयक 2083 विभिन्न शीर्षक अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा मन्त्रालय राष्ट्रपति कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रेपलाञ्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको 31 दीक्षान्त समारोहमा हिजो मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको भूमिका सक्रिय रहनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो। नयाँ पीढ़ीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले हिजो एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौता बाफत उपलब्ध गराउनुपर्ने 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगिर महिनासम्मको दावी बक्यौता फरफारक भएको जनाएको छ। बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध पनि गरेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढ़िरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिगराम भण्डारीले जानकारी दिनुभयो।
विशेष गरेर ऊर्जा क्षेत्रसँग सम्बन्धित 5 बुदाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भई ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी त्यो कार्यान्वयनको चरणमा चाहिँ गएको अवस्था छ।
सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढ़ाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पूरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी,
ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकायले स्पष्ट समयसीमा तोकी कार्यान्वयनमा लैजाने भन्ने विषयमा एचआईडीसीएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कानून योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिगराम भण्डारी।
जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयनमा भएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड़ दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल,
काठमाडौँ। वर्षाका कारण देशका विभिन्न स्थानमा अवरूद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सड़क सञ्चालनमा आएका छन् भने जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अझै अवरूद्ध छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार असार 15 गएको पहिरोका कारण अवरूद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सड़क, असार 17 पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग तथा असार 18 पहिरोले अवरूद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका 6 स्थित मुगलिन नारायणगढ़ सड़क खण्ड पुनः सञ्चालनमा आएका छन्। राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन सेवाको शुरूआत गरेको छ। बैंकले शासकीय सुधार सम्बन्धी 100 बुधे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा शुरूआत गरेको हो। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार 29 हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजाने भएको छ। विभागले हिजो एक सूचना जारी गर्दै नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ। पशु सेवा विभागले कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्तै नजिकैको पशु सेवा निकायमा जानकारी गराउन अनुरोध गरेको छ। विभागले बर्ड फ्लूका भाइरसले स्वर परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणका लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। विभागका महानिर्देशक उमेश दाहालले फार्म परिसरमा जैविक सुधारका विधि अवलम्बन गर्न, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउन तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएमा पूर्ण निसंक्रमण गरेर मात्र भित्र्याउन व्यवसायीलाई अनुरोध गर्नुभयो। निजामती कर्मचारी अस्पतालको सेवा एकाई सिंहदरबारबाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा हिजोदेखि एकाई सञ्चालनमा ल्याइएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका पश्चिमी प्रान्त स्थित दानासार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। दुर्गम पहाड़ी क्षेत्रमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तनहुँमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ। आयोजनाको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआब्जा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुँको व्यास नगरपालिका, बन्दीपुर, देवघाट, रेसिङ र आबु खैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 जून महिनामा मात्रै 80,200 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जून महिनामा 78,600 जना भन्दा बढी सार्क राष्ट्रभित्रका र 1,500 जना भन्दा बढी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जून महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जून महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जूनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक्याप जोमसोम कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालू आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनु भयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 स्थान पक्का गरेको छ। आज बिहान भएको खेलमा विश्वकपको नवप्रवेशी टीम केप भर्डे विरूद्ध संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम 16 प्रवेश गरेको हो। निर्धारित समयमा 1-1 गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले 2 तथा केप भर्डेले 1 गोल गर्यो। समग्रमा 3-2 संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम 16 स्थान पक्का गर्न सफल भयो। यस्तै गैरातीको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै इजिप्टले अन्तिम 16 स्थान पक्का गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको केही स्थान तथा कोशी बागमती, प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मध्य प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:07 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन पूरा। सरकार सुशासनको जग बसाल्न सफल भएको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई। त्रिभुवन विश्वविद्यालयसहित 7 विश्वविद्यालयका उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मंगिरसम्मको 23.44 करोड़ बक्यौता रकम भुक्तानी। पाकिस्तानमा बस दुर्घटना हुँदा 40 जनाको मृत्यु। र केप भर्डे विरूद्ध संघर्षपूर्ण जीत निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकपको अन्तिम 16मा प्रवेश। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।